آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بیٹھے بہت ڈر لگتا ہے, تو بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے پیسہ کرنٹ لگاتے
فون سے رابطہ کرتے 2 لاکھ روپیہ لاؤ اپنے بچیاں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
السلام علیکم سامعین, پروگرام ہے میری کہانی, میں ہوں آپ کی میزبان شہناز عزیز, پروڈیوسر ہماری سادیہ اسد ہیں جیسا کہ ابھی خالد صاحب نے بتایا, اور مہمان ہمارے, میں ان کے ہی کچھ مصرے سنا دیتی ہوں. سنو لوگو, اکیلا میں نہیں زخمی, میرے جیسے ہزاروں ہیں. تو شاعری تو ان کی بڑی کمال کی ہے, اور بہت کچھ, یعنی اتنی تعداد میں کتابیں ہیں کہ نام میں گناؤں گی تو خاصا وقت اس میں صرف ہوگا, لیکن کیوں نہ ہم فرد عباس شاہ صاحب سے براہ راست گفتگو شروع کریں. اور یہ شعر بھی میں نے باز صاحب آپ کو اس لیے چنا تھا کیونکہ یہی کہانیاں ہیں جو آج کے پروگرام میں. السلام علیکم فرد صاحب. السلام علیکم سادیہ. میرا خیال ہے ان کو ہماری آواز نہیں آ رہی عباس شاہ صاحب کو, یا ان کی آواز مجھے نہیں آ رہی. تو چلیے ہم ان کو ایک دفعہ پھر. جی السلام علیکم عباس صاحب, آپ کو آواز آ رہی ہے میری؟ اچھا ہم ایسا کرتے ہیں کہ کچھ کنیکشن میں تھوڑی سی گڑبڑ ہے, تو ہم سامعین کو پہلے اپنا ایک پرومو سنوا دیتے ہیں, اور ساتھ ہی میں سننے والوں کو یاد کرا دوں کہ آپ 0800-777-8789 پر ٹیلی فون کر کے ہم سے براہ راست بات کر سکتے ہیں. ہم سے مطلب یہ کہ آج آپ ضرور اپنے محبوب شاعر سے بات کرنا چاہیں گے, کہانیاں بھی سننا چاہیں گے. تو سادیہ آپ اگر لوگوں کو پتے لکھوا دیں پرومو سنوا کے, تو ہم اس کے بعد فرس آپ کو کوشش کرتے ہیں کہ وہ ہمارے ساتھ بات کریں. جی
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بیٹھے بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے پیسہ کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے 2 لاکھ روپیہ لاؤ اپنے بچیاں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
تو سامعین امید پتے آپ نوٹ کر لیے ہوں گے, اور مجھے بھی امید ہے کہ عباس شاہ صاحب کو آواز آ رہی ہے. آ رہی ہے عباس صاحب آپ کو آواز ہماری؟ سادیہ ایک بار پھر ان کی آواز ہم تک نہیں پہنچ رہی, سید عباس شاہ کی. اور سمین, سید عباس شاہ جو ہیں ان کا تعارف میں نے آپ سے بھی کروایا, سب سے پہلا تو یہی ہے کہ شاعر ہیں, لیکن میری کہانی کے حوالے سے ان کا سب سے بڑا تعارف اسلامک مائکرو فائننس ہے. آپ ڈاکٹر امجد ثاقب سے کئی دفعہ مل چکے ہیں, اور فرح شاہ صاحب جو ہیں ان کا کام بھی اسی نوعیت کا ہے, مگر جیسا کہ کسی اور نے کہا لکھا, کسی جگہ میں پڑھ رہی تھی تو اس میں انہوں نے لکھا ان کے لیے کہ فرحت نے لوگوں کو ایک عملی زندگی بنانے میں مدد دی, اور انہوں نے شفا بانٹنے کی کوشش کی ہے. تو یہ مجھے اچھا لگا عملی زندگی بنانے کی بات. تو ہم ابھی معلوم کرتے ہیں کہ اس کا کس طرح سے عملی زندگی بنانے میں مدد دی, اور بڑی خوبصورت کہانی ہے یہ, آپ بہت اس کو لطف اندوز ہوں گے سن کے. عباس صاحب آواز آ رہی ہے اب آپ کو میری؟ بہت مشکل سے بہت شکریہ. پہلے تو السلام علیکم کہ آپ ہمارے پروگرام میں آئے. میں نے آپ کا شروع میں نہیں مہربانی نہیں ہے, آپ جو ہیں آپ کے تعارف بہت مختصر نہیں ہے, بڑا لمبا چوڑا آپ کا تعارف ہے شاعری کے علاوہ بھی. اور میں بھی اپنے سننے والوں کو یہی بتا رہی تھی کہ آپ کے اتنے سارے مجموعے ہیں کہ ان کا نام بتانے میں تمام مجموعوں کے اچھا خاصا وقت خرچ ہو جائے گا. تو تھوڑا سا کتنے مجموعے ہیں آپ کے کل اگر آپ بتائیں؟
جی بکس تو ہیں 69
جی,
اور شعری مجموعے ان میں 46 ہیں, باقی کچھ تنقیدی ہیں, کچھ تراجم ہیں, کچھ مائکرو فائنانس کے حوالے سے ایک دو کتابیں ہیں, اس طرح اسلامک اکنامکس پہ ہے.
اچھا تو ویسے میں اس میں تضاد نہیں سمجھتی, حالانکہ میں نے کئی دفعہ آپ کے بارے میں یہ کمنٹ پڑھا مختلف جگہوں پہ کہ ایک شاعر نازک دل اور حساس اور پھر کہاں فائنانس کی دنیا, مگر میں یہ سمجھتی ہوں کہ ایک حساس دل آدمی ہی اس طرح کی مالی امداد لوگوں کی کر سکتا تھا ان کو ایک عملی زندگی اپنانے میں, جو کہ آپ کا ادارہ کر رہا ہے. تھوڑا سا اگر آپ اپنے ادارے کے بارے میں بتائیں.
یہ اصل میں ایک طرح کا کہہ لیں کہ پروفٹ اینڈ لاس شیئرنگ ماڈل ہے, جو میرے خیال میں, میں تو سمجھتا ہوں کہ دنیا میں میں پائنیئر ہوں اس میں, کیونکہ ابھی تک اس طرح کا اسلامک مائکرو فائنانس جو پروفٹ لاس شیئرنگ کی بنیاد پر ہو خالص, وہ کوئی نہیں ہوا. یہ ورلڈ بینک کی ایک اور سی گیپ کی موومنٹ تھی تو 10-20 سال پہلے اسلامک مائکرو فائنانس میں آنا چاہ رہے تھے, تو میں اس وقت ایک کنونشنل ادارے میں کام کرتا تھا, تو میں نے سوچا کہ کیوں نہ میں اس پہ کام کروں, اور میں اپنے طور پہ ہی اس کو کیا. بہت سارے اداروں سے بات ہوئی لیکن وہ ہم ایک دوسرے کے ساتھ چل نہیں پائے, بلکہ میں چونکہ آؤٹ سائڈر تھا, پہلے بھی میں نے بتایا, تو میں ان کو یعنی ان کا اور میرا تال میل نہیں ہو سکا جو پہلے کر رہے تھے ادارے مختلف کام
جی.
تو پھر میں نے اپنے طور پہ اس کو بڑا لمیٹڈ ہے, لیکن یہ ہے کہ یہ شاید ابھی صرف ہم ہی سکسیسفلی اس کو پارٹنر شیئرنگ جو ہے, پارٹنر شپ جو ہے, پروفٹ اینڈ لاس پہ جو مشارکہ جسے کہتے ہیں, جیسے ہم نے تو مداربہ, مرابہ, مشارکہ ساری پروڈکٹس کی ہیں سکسیسفلی, لیکن مشارکہ کیونکہ لوگ عموماً کرتے نہیں
جی.
وہ لائف اسٹاک میں ہم نے ٹریڈیشنل ایک بھائی والی کا ایک کنسیپٹ ہے, جس میں ایک آدمی دوسرے کو گائے جو ہے وہ پالنے کے لیے گائے ہیں, اس بکری میں اس طرح کی جانور جو ہے دے دیتا ہے, تو وہ غریب آدمی اس کو پالتا ہے, پھر اس میں وہ اس کا شراکت دار ہو جاتا ہے, وہ رائپ ہو جاتی ہے. تو یہ بڑا ہمارا تو سکسیسفل ہے, بہت لمیٹڈ ہے, لیکن یہ ہے کہ تھینکس گاڈ کہ اس کو کامیابی سے ہم نے کر لیا. یعنی وہ جو پہلا سیل اینڈ پرچیز کا تھا اس میں ہم ایسٹ بیسڈ تھے, ہم نے غریبوں کو پیسے نہیں دیے, ان کو پروڈکٹیو ایسٹس لے کے دیے, ان کے کاروبار شروع کروائے, وہ بھی سکسیسفل ہوا. پھر اب لائف اسٹاک میں سروس اینڈ انویسٹمنٹ کا ماڈل بھی اور پارٹنرشپ ماڈل بھی
جی,
پروفٹ اینڈ لاس شیئرنگ کی بنیاد پہ وہ کر رہے ہیں, ہم چھانی میں جو ہے تو سکسیسفل ہے. کچھ اور اداروں نے میرے ماڈل کو ریپلیکیٹ کیا ہے, وہ بھی سکسیسفل رہا, لیکن بڑے پیمانے پہ. اس لیے نہیں ہو سکا کہ کوئی بڑا ادارہ, بڑا ڈونر کوئی جو ہے وہ میں کچھ کر نہیں سکا اسے, کیونکہ میں مارکیٹنگ کا آدمی نہیں ہوں بنیادی طور پہ, ایک کنسپٹ رکھنے والا, وی ایم رکھنے والا ایسا آدمی جو پریکٹیکلی بھی جس نے کام کیا ہے, یہ کر کے میں نے سیکھا بھی, پھر کیا بھی خود.
اچھا تو فرد صاحب آپ کو ویسے کیا کہتے ہیں لوگ, فرد عباس یا شاہ میں سے کیا کہہ کے پکارا جاتا ہے آپ کو, فرد صاحب, عباس صاحب یا شاہ صاحب؟
زیادہ تر جی 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 فرد عباس شاہ ہی نام میرا زیادہ لیا جاتا ہے, تو باقی تو کوئی فرد کہہ لے یا عباس کہہ لے.
اچھا تو ویسے یہ حقیقت ہے کہ آپ کا نام میں نے جب بھی سنا فرد عباس شاہی سنا, ہوتا ہے کہ لوگوں کا آدھا نام لیا جاتا ہے یا نام کا ایک حصہ ہوتا ہے, تو میں تھوڑا سا بتا دوں, آپ پہلے ہمارے ساتھ آ چکے ہیں ایک دفعہ, کچھ تو کہیے میرا پروگرام ہے اس میں آپ آئے تھے, اور بہت اس دن مجھے یاد ہے کہ لائن لگ گئی تھی آپ کے چاہنے والوں کی, تو لیکن وہ ایک شاعر کے چاہنے والے تھے, لیکن آج جو ہم نے آپ کو مدعو کیا خاص طور پہ مائکرو فائنینسنگ کے حوالے سے, کیونکہ ہمارا یہ جو پروگرام ہے میری کہانی, تو یہ بھی آپ یہ سوچئے کہ یہ آپ سے بھی چھوٹی کوشش, مطلب آپ اپنے ادارے کو چھوٹا کہہ رہے ہیں لیکن یہ تو ایک ریڈیو کا پروگرام ہے جس میں لوگ ہمیں کہانیاں لکھ کے بھیجتے ہیں, اور ہم نے بڑی تاکید کر رکھی ہے کہ بس آپ کے جو بھولے والے لفظ ہیں, ٹوٹے پھوٹے, بس سیدھے سادھے, کوئی ہمیں بناوٹی کہانی مت لکھ کے بھیجیں. تو جو جس طرح آپ بات کرتے ہیں تو آپ کو ہم کہانیاں سنوائیں گے, اور آپ کو پہلے خاص طور پہ میں نے اور سادیہ نے اسی لیے نہیں بتایا کہ ہم آپ کی تھوڑی مدد چاہتے ہیں اس سلسلے میں کہ آپ ان لوگوں کو اگر رہنمائی کر سکیں یہ بھی کہ یہ کیا کر سکتے ہیں, کیونکہ بڑی معصوم سی کہانی ہے. پہلی ہماری کہانی نازیہ نے ہمیں بھیجی ہے, ایک بہت پیاری سی بچی ہے, تو آپ اس کی کہانی سنیے اور پھر ہم اس پر بات کریں گے.
میرا نام نادیہ حسن ہے, میرے والد کا نام وزیر احمد ہے, میری امی کا نام آفیہ ہے, ہم چھ بھائی اور چار بہنیں ہیں. ہمارا ایک خوشحال گھرانہ تھا, مزے سے گزر رہی تھی. ابو مزدوری کا کام کرتے تھے لیکن ہم پھر بھی خدا کا شکر ادا کرتے تھے. جب میں ساتویں جماعت میں تھی تو اس وقت میرے ابو کو دل کا اٹیک ہوا اور ہم سب پریشان ہو گئے. میرے ابو کے علاج کے لیے بہت پیسے خرچ ہوئے, میرے ماموں علاج کے پیسے دیتے رہے, یہاں تک کہ گھر کا خرچ بھی اٹھاتے رہے. میرے بڑے بھائی نے تعلیم چھوڑ دی اور ایک موٹر سائیکل کی دکان پر کام سیکھنے لگا. چند ماہ بعد جب ابو کی طبیعت بالکل ٹھیک ہوئی تو ادھر ماموں نے اپنا قرض مانگنا شروع کر دیا, تو مجبوراً ابو نے اپنے 8 مرلے میں سے 3 مرلے بیچ دیے. آئیو ماموں کا قرض بھی کر گیا. پھر میں نے اپنی تعلیم جاری رکھی اور 7th میں میں نے 1st پوزیشن حاصل کی. میرے ابو بہت زیادہ خوش ہوئے اور اسی طرح ہمارا وقت گزرتا رہا. تو میرے ابو کو اکثر گردوں میں بھی درد ہونے لگا. میں آپ کو بتاتی چلوں کہ میرے ابو کا پہلے بھی پتھریوں کا آپریشن ہوا تھا, پھر بعد میں دوبارہ وہی پتھری ہو گئی, اور اسی طرح میرے ابو درد کو برداشت کرتے رہے کیونکہ ہمارے پاس نہ اتنے پیسے نہیں تھے کہ دوبارہ آپریشن کروایا جا سکے. میرے ابو پھر کام پہ جانے لگے اور 2011 میں میرا چھوٹا بھائی جس کی عمر 12 سال تھی کافی بیمار رہنے لگا. جب ساری رپورٹ سامنے آئی تو پتہ چلا کہ انہیں شوگر ہو گئی ہے, بلڈ شوگر, اور اس وقت میرے بھائی کی بلڈ شوگر 590 پر تھی. ہم سب بہت پریشان ہو گئے. میرے ابو نے ماموں سے قرض لیا اور میرے بھائی کو ایک پرائیویٹ ہسپتال میں داخل کروایا. میرا بھائی 1 مہینہ وہاں پر داخل رہا لیکن شوگر پھر بھی نارمل نہیں ہوئی. ہمارا اتنی پیسہ وہاں پر لگتا رہا اور اسی طرح ہم اپنے بھائی کو گھر لے آئے اور آج میرا بھائی وہی انسولین لگاتا ہے لیکن پھر بھی شوگر نارمل نہیں ہے. میرے اس بھائی نے نا 6th کلاس تک اسکول پڑھا پھر چھوڑ دیا کیونکہ وہ زیادہ بیمار رہنے لگا تھا نا, اور بھائی کام بھی نہیں کر سکتا تھا, بیٹھ بھی نہیں سکتا تھا کیونکہ وہ شوگر نا ان کی زیادہ ہائی ہو جاتی تھی. اور میں سرکاری اسکول میں پڑھتی رہی اور غربت کی وجہ سے ہمارے پاس نہ ٹیوشن پڑھنے کے پیسے بھی نہیں ہوتے تھے کہ ہم جا سکے ٹیوشن پڑھنے, لیکن میں خود گھر میں محنت ضرور کرتی تھی کہ میرے بہت ہی اچھے نمبر ہیں. اور 9th میں پیپر والے دن مجھے ٹائیفائڈ بخار ہو گیا تھا, پھر ٹیچر نے بھی سمجھایا کہ بیٹا اس حالت میں نہ تم پیپر نہ دو, لیکن میں نے کہا نہیں میم مجھے پیپر دے رہے ہیں. جب نتیجہ آیا تو میرے نمبر کم آئے تھے لیکن سپلی وغیرہ کوئی نہیں آئی تھی. پھر بھی میں نے خدا کا شکر کیا کہ میرا اس سال برباد ہونے سے بچ گیا. پھر میں نے نا 2014 میں میٹرک کلیئر کیا. میرے میٹرک میں بہت اچھے نمبر آئے تھے, اس وقت میں بالکل ٹھیک تھی. میرے باقی بہن بھائی کو بھی پڑھنے کا بہت شوق ہے, غربت کی وجہ سے اب میں آگے نہیں پڑھ سکی کیونکہ ابو کے پاس میں اتنے پیسے نہیں تھے کہ وہ مجھے اب آگے تک پڑھاتے. مجھے عالمہ بننے کا بہت شوق تھا کہ میں عالمہ بنوں گی لیکن ابو کے پاس اتنے پیسے بھی نہیں تھے کہ وہ مجھے گھر میں کتابیں لا کر دیتے. اور میرے باقی بہن بھائی کو بھی پڑھنے کا بہت شوق ہے. میں نے نا 8th میں 1st پوزیشن حاصل کی تھی. 2015 میں میرا چھوٹا بھائی وہ بھی زیادہ بیمار رہنے لگا, کھانسی بھی زیادہ حد تک بڑھ گئی تھی. ابو نے پھر ماموں سے قرض لے لیا اور میرے بھائی کا علاج کروایا لیکن وہاں سے ایکس رے کروایا تو پتہ چلا کہ اس سے ٹی بی ہو گئی ہے, اور اب تک وہ ٹی بی والی ٹیبلیٹ کا کورس کر کھاتا ہے. اب میرے بھائی کا بیماری کا سن کر ابو کبھی کبھار مزدور پہ جاتے ہیں ورنہ نہیں جاتے. انہیں نا اکثر گردے میں دوبارہ درد رہتا ہے اور پیشاب میں سے خون آتا ہے کیونکہ ڈاکٹر نے منع کیا کہ یہ نہ زیادہ بھائی کا مت کریں. اور گھر کا خرچہ میرا بڑا بھائی دیتا ہے جسے موٹر سائیکل والے 200 روپے دیتے ہیں, اور 200 سے ہمارا بڑا مشکل گزارا ہوتا ہے. میرا بھائی بھی بیمار رہتا ہے اکثر, زیادہ تر امی بھی دل کی مریضہ ہیں, وہ نہ اتنی برداشت نہیں کر سکتی. اب ہمارا نا پانچ مرلے کا مکان تھا, جو کمرے تھے دونوں کمروں کے چھتیں بھی گرنے والی تھی اور ساتھ والی دیوار بھی. جب بھی بارش آتی تھی ہم نا ہم سایوں کے گھر چھپ جاتے تاکہ یہ چھت نہ ہمارے اوپر ہی نہ گر جائے. میرا بھائی پھر سے بیمار ہو گیا, ہم نے چچا سے پیسے مانگے لیکن انہوں نے نہ منع کر دیا دینے سے, اور ابو نے نا اپنے پانچ مرلے کا مکان سستے میں بیچ دیا کیونکہ ویسے بھی وہ گرنے والا تھا, اور ہم نے اپنے بھائی کا علاج کروایا. ابو کے گردوں میں سے اکثر درد رہنے لگا, ڈاکٹر کے پاس گئے, انہوں نے کہا انہیں کام مت کرنے دے, آپ اسے کیوں پریشان کرتی ہیں. ابو نے کہا اگر میں اپنے بچوں کا پیٹ نہیں پالوں گا تو کون کرے گا. چاچو نے بھی ہمارا ساتھ چھوڑ دیا, انہوں نے بھی ہم سے کہا کہ بھائی ہمارے پاس اتنے پیسے نہیں آئے, چلے جائیں جہاں بھی جانا ہے لیکن ہمارے در پر دوبارہ نہیں آنا. رشتے داروں نے بھی ساتھ چھوڑ دیا, ہم کرائے کے مکان پر رہ رہے ہیں. اس کا کرایہ بھی تین ہزار ہے 3500. ابو اتنی پریشان ہے کہ ایک تو مہنگائی اتنی بڑھ چکی ہے کہ بہت مشکل ہوتا ہے.
تو یہ کہانی نازیہ کی تھی, اور اس سے پہلے کہ ہم عباس صاحب سے بات کریں, فرحت عباس شاہ صاحب سے, میں اپنے سننے والوں کو بتا دوں کہ فیس بک پر اس وقت یہ پروگرام لائیو جا رہا ہے, اور آپ بھی آ سکتے ہیں فیس بک پر اور ہم سے بات کر سکتے ہیں. پتہ ہے www.facebook.com/voa. یہ پروگرام ہے میری کہانی, اور ہمارے مہمان ہیں فرحت عباس شاہ صاحب. تو عباس, فرحت عباس صاحب, آپ نے کہانی سنی, کیسی لگی؟ پہلے تو بتائیے کیا کہیں گے آپ اس کہانی کے لیے. مطلب یہ بچی, مطلب میں ہمیشہ سوچتی ہوں اس طرح کی بہت,
جی نہیں آپ بادشاہ ہی نام میرا زیادہ لیا جاتا ہے, تو باقی تو کوئی فرحت کہہ لے یا عباس کہہ لے.
جی تو میں یہ کہہ رہی تھی کہ کہانی, جب بھی میں یہ کہانیاں سنتی ہوں تو دراصل تو اسٹیٹ کا کام ہوتا ہے غریب لوگوں کی مدد کرنا, اور خاص طور پہ تعلیم جو ہے, کم از کم تعلیم ان کو دینا, کیونکہ محنت مزدوری کر کے لوگ پوری دنیا میں زندگی گزارتے ہیں, غربت کی نچلی سطح پر بھی رہتے ہیں, لیکن بیشتر ملکوں میں لوگوں کو تعلیم حاصل کرنے کا حق حاصل ہوتا ہے. ہماری اکثر کہانیوں میں بیچارے بچے تعلیم ہی حاصل نہیں کر سکتے, اور وہ یہی رو رو کے کہہ رہے ہوتے ہیں کہ ہمارا کہیں ایڈمیشن کرا دیں کسی ایسی جگہ جہاں ہم پڑھ سکیں. اب یہ بچی کیا کر سکتی ہے, آپ بتائیے مجھے نازیہ. جی, یا آپ کا ادارہ کیا کر سکتے ہیں, جیسے آپ کا ادارہ ہے, کیا وہ اس بچی کی مدد کر سکتا ہے؟ عباس صاحب, آپ کو میری آواز آ رہی ہے کیا؟ میرا خیال ہے سعدیہ عباس صاحب شاید صحیح طرح ان کو یہ کچھ کنیکشن میں گڑبڑ. ہیلو سامعین, کو میں ایک دفعہ پھر یاد دلا دوں کہ ہمارے یہ پروگرام فیس بک پر لائیو ہے, www.facebook.com/voa. تو آپ اپنے سوال کے ساتھ آ سکتے ہیں. یہ مجھے کئی لوگوں کے نام نظر آ رہے ہیں اس پر, لیکن وہ صرف عباس صاحب کو خوش آمدید کہہ رہے ہیں. سید رفعت کمال ہیں, علی شیر ہیں, سید رضا ہیں, اور ایک اسحاق ہاشمی ہے, ان سب نے لیکن سوال کوئی نہیں بھیجا. اگر آپ سوال بھیجیں گے تو ہم آپ کو اس پروگرام میں سنوا سکتے ہیں ان کا سوال بھی, اور سفر صاحب سے جواب اس کا دلوا سکتے ہیں. تو سعدیہ, فرح صاحب کو دوبارہ بات ہوئی ان سے آپ کی. سامعین, میں آپ کو بتا دوں کہ آپ اپنا سوال فیس بک پر لکھ دیجئے, آپ میں سے اکثر ہمیں بھیجتے ہیں فیس بک پر, لیکن خاص طور پر اس پروگرام کے حوالے سے, اور کوئی بات بھی جو بھی آپ ویسے بھی پوچھنا چاہیں تو میں اس کا جواب دینے کی کوشش کروں گی آپ کو, اگر کوئی سوال مجھے ملے گا تو. پروگرام میری کہانی ہے, میزبان آپ کی شہناز عزیز, مہمان فرحت عباس شاہ صاحب. جی عباس صاحب, اب آواز آ رہی ہے آپ کو؟
جی جی,
آپ کے
کہانی میں مس کر گیا.
اچھا,
وہ بھائی کی بیماری کا بتا رہی تھی.
اچھا, بس بہت ہی ایک, جیسے کہتے ہیں نا, ایک بہت ہی دردناک زندگی کی کہانی, کہ ابا کو پہلے پتھری کا سرجری ہوئی, دوبارہ سرجری ہوئی, ہارٹ اٹیک ہو گیا, ایک بھائی کو شوگر 500 تک پہنچ گئی, 12 سال کا بچہ, वो घर भेज दिया अब्बा ने, दूसरे भाई को टीबी हो गई, और मतलब मगर ये बच्ची कितनी बहादुर है, फिर भी ये पढ़ती रही और ये आलिमा बनना चाहती हैं। और खुशी की बात ये कि ये कहानी के बीच में इसने किसी तरह कोशिश करके अपना एडमिशन करा लिया, हालांकि हमारी मदद चाह रही थी। लेकिन मैं ये सोचती हूँ कि शायद आपका इदारा इन बच्चों की कुछ, इसके बाकी बहन भाइयों की कुछ मदद कर सके, कोई इनके लिए ऐसा रोजगार, क्या कहेंगे आप, क्या कर सकते हैं ये लोग? क्योंकि
देखिए ना शनाज, ये तो कहानी एक इनकी है ना जी।
जी
मैं ये समझता हूँ कि ये हजारों कहानी है पाकिस्तान में इस तरह की।
बिल्कुल,
इतनी ही बेबसी और बेचारगी का हर कदम पे आपको लोग मिलेंगे। और वो आज एक बड़े अहम कोई आदमी है हुकूमत के, जो थिंक टैंक है, उनसे बात हो रही थी, तो वो गिनवाते हैं शहर में पुल बन गए, सड़कें बन गई, अब इतनी गाड़ियां ज्यादा हो गई हैं, लोगों के पास मोबाइल फोन आ गए हैं। लेकिन जब उनसे ये पूछा जाए कि पॉवर्टी की रेशियो बढ़ गई है, तालीम महंगी हो गई है, लोग तालीम हासिल नहीं कर पाते, अब उसकी जो है तनासब था तालीम का वो गया, सेहत की कोई फैसिलिटी, अब लाहौर जैसे शहर में जो अस्पताल हैं गरीबों के, उनको तो वहां पे तो बेड ही नहीं है इतने। और वो ये जो मेरी आपने नज्म पढ़ी है, मुझे हैरत भी हुई कि वो मेरी कहानी भी आपने जो है वो कहीं से, ये मैं खुद, मुझे पिछले एक साल डेढ़ साल से अस्पतालों के चक्कर लगाने पड़े हैं किसी अपनी परेशानी में, तो मैंने ये देखा है कि ये तो यहाँ दुनिया एक परेशान और बर्बाद है, तो ये आपकी अकेले किस किस की कौन मदद करेगा? बुनियादी बात तो ये है कि वो जो एक था कोई कंसेप्ट के पाकिस्तान चैरिटी में बहुत आगे है, चैरिटी भी अब उस तरह रोल अदा नहीं कर पा रही जो करना चाहिए था,
क्योंकि गरीब बहुत हो गए ना।
जिम्मेदारी स्टेट की है, रियासत की है
जी।
रियासत में जो लोग बैठे हैं वो उनका इधर ख्याल ही नहीं, ध्यान ही नहीं, उनकी इस तरह की सोच ही नहीं। जो जो हमारे हुक्मरान है पाकिस्तान के, बदनसीबी ये है कि वो सिर्फ इक्तदार अपना जाति
जी
उसको प्रोलोंग करना चाहते हैं, हासिल करना चाहते हैं, उनके कहीं उसमें है ही नहीं, उनके कहीं किसी फ्यूचर प्लान में किसी कोई इस तरह का कहीं नीयत में भी नहीं है कि वो किसी जो आम आदमी है दुनिया का या मुल्क का या जो पाकिस्तानी है उसका जो भला कर सके, वो सोच ही नहीं। तो फिर आप एक 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 बंदे को क्या करेंगे करके इंफरादी तौर?
असल में अब्बास साहब, मुझे ऐसा लगता है कि कुछ चीजें सिंबॉलिक होती हैं। जैसे मुझे हमेशा से ये ख्याल था, बहुत ही मायूस कुन, और ख़ासतौर पे कि जो पॉलिटिकल डिस्कशंस होते हैं और जो प्रोग्राम्स होते हैं उनके सुन के तो ऐसा लगता है कि आदमी का दिल जैसे बैठ जाता है, कि समझ ही नहीं आता कि कोई बेहतरी की कोई उम्मीद है क्या किसी जगह से। अगर क्योंकि अगर जो सियासी नुमाइंदे हैं अगर वो ये बात कर रहे हैं तो एक आम आदमी किसके पास जाएगा, मतलब वो किससे अपने दर्द का कहेगा? और मैं बिल्कुल, मैंने अभी आपसे जब बात हो रही थी उस वक्त आपको मेरी आवाज़ नहीं आई थी, मैंने यही कहा कि कम से कम, मतलब दुनिया में बहुत से मुल्क हैं जहाँ गुर्बत है लेकिन तालीम तो होती है, कम से कम घोस्ट स्कूल तो नहीं होते, जिन स्कूलों के लिए बजट बनता है वहाँ कुछ पढ़ाया जाता है बच्चों को। पाकिस्तान में सरकारी स्कूलों में एक ज़माने में बेहतरीन तालीम थी, अच्छे अच्छे लोग डॉक्टर्स बन के निकलते थे, इंजीनियर बन के निकलते थे, अब तो लगता है कि कोई सरकारी स्कूलों का रुख ही नहीं करना चाहता क्योंकि वहाँ पढ़ाया नहीं जाता बच्चों को। तो सिस्टम तो ज़ाहिर है हुकूमत ही बदल सकती है, लोग तो थोड़ा बहुत, लेकिन इस कहानी के प्रोग्राम से हम किसी एक के लिए या दो लोगों या तीन लोगों के लिए कुछ करके समझते हैं कि शायद तीन ख़ानदान बेहतर हों तो आगे चल के थोड़ी सी किसी जगह उम्मीद की बाकी लोगों को किरण नजर आए। तो जैसे आपकी है तंजीम, अगर आपके पास कोई कहानी लेकर आता है, नाजिया आपके पास ये कहानी सुनाती है, तो नाजिया के खानदान की किस तरह अमली मदद की जा सकती थी, क्या करें वो कि जिससे वो इस चक्कर से निकल सके?
ये अब मैं आपको अजीब बात बताऊं कि पहले होता था कि आप कोई भी छोटा मोटा कारोबार शुरू करवा दे
जी,
पूरी दुनिया में जो कन्वेंशनल माइक्रो फाइनेंस था, अब जो रिजल्ट आ रहे हैं वो नाकाम हुआ है बुरी तरह, और उसने गुर्बत में इजाफा किया है। इंडिया में, आंध्र प्रदेश में हजारों लोगों ने खुदकुशियां की, प्रोफेसर यूनुस साहब वाला प्रोग्राम बुरी तरह फ्लॉप हुआ, 30 साल बाद पता चला कि वो तो कहानी कोई और की फिल्म चला के निकल गई। तो अब जहाँ अदारे जो इतने बड़े दुनिया भर के डोनर एजेंसियों से पैसे लेके काम करते हैं, बाद में पता चलता है कि वो तो बढ़ा गया मुसीबत और परेशानी जिसके लिए निकले थे। अच्छा फिर ये देखें कि जिस तरह مختلف چھوٹی چھوٹی این جی اوز آ کے کچھ کرتی تھی یہاں پہ پاکستان میں کام. اب انٹرنیشنل این جی اوز پہ تو ویسے ہی پابندی ہے, ان کو کسی وجہ سے جو ہے وہ آنے نہیں دیا جا رہا, کام کر نہیں پائے. اب اس میں این جی او کے پاس پہ کچھ غلط تھا یا حکومت کی پالیسیاں بدلنے کی ضرورت ہے, یہ چونکہ بحث نہیں ہے. لیکن بہرحال وہ جو کچھ تھوڑا بہت بھی کام ہوتا تھا اس وقت جو غریب کے لیے یا کوئی ایک علاقہ سنوار دیا جاتا تھا, تو وہ بھی اب نہیں رہا. تو اور یہ جو ہمارے حکمران ہیں, چاہے وہ کوئی پرانے ہوں, موجودہ ہوں یا وہ جو آنا چاہتے ہیں, ان کا کوئی وی ایم سی ایم نہیں ہے. یہ صرف اپنے ہی کسی اس چکر میں ہوتے ہیں. آپ یہ دیکھیں کہ یہاں پہ اس وقت کی جو اپوزیشن ہے وہ کبھی میں نے تو سنا ہے, میرے کان طرف یہ ہے کہ میں سنوں کہ اپوزیشن جو ہے وہ کہہ کہ جی تعلیم صحت نہیں ہے, ہسپتال نہیں ہے, لوگ بھوکے مر رہے ہیں, غربت ہے. وہ کہتے ہیں جی یہ کرپشن ہوگی, وہ کرپشن ہوگی, میاں صاحب جائیں استعفیٰ دیں, یہ کریں وہ کریں, الیکشن کرائیں, ادھر ہی گھماتے رہتے ہیں. تو یہ تو ایک سمبولیکلی یہ لکھتے ہیں کہہ رہی ہیں نادیا, ورنہ تو اس وقت لاکھوں کروڑوں لوگ ہیں جن کا جو ہے جن کی صورتحال بہت بری ہے, اور ان کو شاید یہ اندازہ نہیں ہے کہ یہ اپنے ٹیکٹکس سے کب تک لوگوں کو اپنی طرف بڑھنے سے روک دیں گے. الٹیمیٹلی ہونا یہ ہے کہ کوئی ایک آدھ چیز چنگاری جو ہے وہ جلنی ہے, اور وہ سارا جو ہے وہ لوگوں نے باہر نکلنا ہے سڑکوں پہ اور ان کا تباہ و برباد کر دینا. اس کے علاوہ کسی کے پاس کوئی حل نہیں کہ لوگ اٹھیں گے. جعلی انقلاب کا کب تک ہوا نکالتے رہیں گے, جو نا غبارے پنچر کر کے وہ کرتے رہتے ہیں, لیکن الٹیمیٹلی ہونا کوئی نہیں. کیونکہ جو ہے کم از کم بیسک نیڈس, کم از کم وہ جو چائنیز کہاوت ہے نا کہ کسی سے جو ہے وہ چاولوں کا پیالہ تو نہ چھینو بھائی. جب کوئی بھوکا ہوگا تو وہ پھر کرائم کی ریشو آپ پہلے دیکھنے کے پاکستان میں اس وقت کیا صورت حال ہے. دہشت گردی کی طرف لوگ پانچ پانچ ہزار کے لیے لوگ دہشت گردوں کے حوالے اپنے آپ کو کیا ہے, بچوں کو کیا ہے. تو غربت ہوگی تو پھر ٹیررزم بھی ہوگا, غربت ہوگی تو کرائم بھی ہوں گے, اور لوگوں کو بنیادی سہولتیں نہیں ملیں گی تو وہ پھر وہ انسان تو نہیں رہیں گے. نہ ان کے پاس ایجوکیشن, نہ کوئی ہیلتھ کی فیسلٹی جو وہ نارمل انسان ہو, اور نہ کھانے کو کچھ.
میں فرض صاحب میں سمجھتی تھی, بہت عرصے تک مجھے یہ غلط فہمی رہی کہ یہ جو کیمل جاکی ہوتے ہیں یہ بچوں کو اغوا کر کے لے جاتے ہوں گے. کون ماں باپ اپنے دل کے ٹکڑے کو ایسے دے دیتے ہیں کسی کو کہ وہ خلیج کی ریاستوں میں لے جائے اور اس کو جاکی بنا دیں اور وہ بھوکا بھی رہے, اسے کرنٹ بھی لگے. لیکن ماں باپ دیتے ہیں. میں نے خود
شہناز, میں آپ کو بتاؤں کہ غربت اتنی خوفناک چیز ہے کہ اس سے ڈر کے لوگ موت کو گلے لگا لیتے ہیں,
خودکشیاں کسانوں کی,
بچوں کو مار کے پھر خودکشی کرتے ہیں.
بالکل بالکل,
باپ اپنے آپ کو مار لیتے ہیں, میاں بیوی ایک دوسرے کو مار رہے ہیں غربت کی وجہ.
بہت ہی افسوسناک,
بچوں کو پھینک آتے ہیں سڑکوں پہ جا کے لوگ.
جی
تو حالات تو یہ ہیں, حالات تو کس کس کہانی پہ, وہی کہ اکیلا میں نہیں دکھ میں, پتہ نہیں ہزاروں لوگ. میں تو یہاں لاہور کے اسپتالوں کے چکر لگا کے اور یہاں بےچارے یہ آس امید بھری نگاہوں والے لوگوں کے سامنے تڑپتے مرتے دیکھا ہے. کچھ بھی نہیں ہے, کوئی ڈاکٹر بےچارے جو ہیں وہ بھی زیادہ تر تو یا مال بنانے پہ لگ گئے یا بیرس ہو گئے.
آپ نے اسپتال کی بات کی نا, تو اسما خضر چٹھا نے یہی لکھا ہے کہ بہت دل دکھی ہوتا ہے اسپتال میں جا کر جب لوگ دور دراز سے آ کر درختوں کے نیچے شدید گرمی میں بیٹھے اپنے بیماروں کی صحت یابی کی امید میں صرف ہوتے ہیں, کچھ ہوتا نہیں دراصل ان کے لیے. تو یہی حال ہے. اور آپ کچھ اپنا کچھ سنائیے, آپ شاعر بھی ہیں, کم از کم آپ کے پاس اظہار کا کوئی تو ذریعہ ہے کہ جب دل آپ کا دکھتا ہوگا تو اس طرح کے, تو یہی نظم سنا دیجیے اپنی, سنو لوگو اکیلا میں.
یاد نہیں ہے, میں کچھ ایک اور شعر یاد آ رہے ہیں کہ درد کا ہاتھ ملانے والا تو وہی ہے نہ زمانے والا, غم کی مزدوری مجھے کرنا ہے کوئی ہاتھ بتانے والا, ایک فقط دکھ ہی تو ہوتا ہے یہاں عمر بھر ساتھ نبھانے والا.
بہت خوب.
اور اب زمانہ ہی نہیں ہے فرحت دیپ سے دیپ جلانے والا.
بہت خوب. اچھا آپ سے کسی نے پوچھا ہے آپ کا کوئی وہ شعر مصرع آ رہا تھا, وہ اب وہ چلا گیا پیچھے جو ہم نے آپ کی کتابیں اور تصویریں دی تھی. فون پہ کوئی تھا, فون کے بارے میں آپ نے کوئی شعر, مجھے یاد نہیں ہے. لشاد آپ کو یاد ہو کہ ابھی دوبارہ
फिर तुम्हें फोन की इजाजत है।
जी हाँ जी हाँ,
बताऊँ अगर उदासी में
हाँ बिल्कुल। तो उस किसी ने ये कहा कि भाई ये शायरी में फोन का इस्तेमाल कैसा, मतलब उनको कुछ हैरत हुई कि शायर साहब भी फोन का जिक्र कर रहे हैं, नाम उनका मैं आपको अभी
हालांकि फिर क्या वो खत का भी कबूतर तो ही रह गया
बस,
कबूतर बेहतर है शायर बेचारा। कि जो होना चाहिए, जो मॉडर्न सेंसिबिलिटी है, शायर जहाँ पे लिव कर रहा है, जिन हालात से जिस राज्य उसके इर्द गिर्द जो चीजें हैं वही लिखेगा ना,
बिल्कुल।
धड़क हूँ मैं तो अपने दिल की बात करता हूँ, फोन आ गया था लिख दिया, खत सब क्योंकि लिखता नहीं मैं, लोग भी नहीं लिखते, चले टेलीग्राम भी शायद आ लोग।
अब तो जो नई नस्ल है उसे तो पता भी नहीं होगा ये टेलीग्राम तार ये सब चीजें क्या हुआ करती थी। खत भी मैं अपने बच्चों को देखती हूँ, उनको कोई तस्वीर ही नहीं है कि खत लिखे हैं, और बल्कि अब तो टेलीफोन भी नहीं करने लगे लोग, टेक्स्ट करने लगे, आवाज से भी गए हम कि वो आवाज पे। अच्छा आप, मैं अपने सुनने वालों को बता दूं, आप में से बहुत से तो जानते होंगे लेकिन जो नहीं जानते, हमारे फरहत अब्बास शाह जो हैं वो जैसा कि मैंने शुरू में बताया कि उनकी इतनी खूबियां हैं कि कुछ बयान करना मुश्किल है। तो ये बहुत ही अच्छा टीवी का प्रोग्राम तो ये क्या ही करते हैं, मगर जियो टीवी पर इनका प्रोग्राम खबरनाक जो है, इनका नहीं बल्कि इसमें ये किरदार अदा करते थे मास्टर जी का। तो ये जो चुना है आपके लिए असद हसन, आपके एक बहुत हमारे साथी हैं जो आपके बड़े मद्दा हैं, तो असद ने हमें निकाल के दिया है प्रोग्राम में सुनवाने के लिए, तो सुनते हैं।
मास्टर जी जरा फरमाइएगा कि आप शुरू से ही ऐसे हैं या अब आपका बेड़ा गर्क हुआ है?
यार मैं शुरू तो चंगा भला हूँ, जरा बीमार शिमार रहा ना, तबीयत खराब है।
मास्टर जी को आप मजाक समझ रहे हैं, मास्टर जी ब्लैक बेल्ट थे
दिसी के नेवसन
ताइक्वांडो के, कराटे नहीं होते, कभी नहीं सुना ताइक्वांडो?
हाँ जी
उसके एक्सपर्ट हैं।
तो मास्टर जी तुसी मुकाबले लड़े सी?
हाँ जी। लड़के बेल्ट ली और मामा ने किसी दी चुकी सी?
निंजत्सो के चैंपियन थे, निंजा थे, पाकिस्तान का पहला निंजा ये मास्टर था।
नकाब होंगे सर?
हाँ जी नकाब भी होता है।
वाह वाह वाह।
जल करे लड़ पैदा नहीं तो चोरी करके दौड़ जाते।
भांडे निनान क्या पता जी कितना मुश्किल काम जेड़ा मैं की।
हाँ आप तो मास्टर साहब, एक दफा मुझे याद है वो कीलों के बोर्ड पर लेट गए थे, कीलों और ऊपर अपने वजन डाल दिया,
पत्थर रखवाया जी, तो हथौड़े नाल तुड़वाया मैं कई बारी जी
की। मास्टर जी वो आपने फिर बर्फ के ब्लॉक्स भी तो तोड़े थे
जी, मेरे को वीडियो मौजूद है, तुसी चला के
आठ दस थे वो,
11 जी
11 बर्फ के ब्लॉक्स खवातीन हजरात एक ही तय लगाकर उनकी और कोनी मारकर
जी, कोनी मार के।
वाह
इन्होंने ब्लॉक तोड़े, उन्होंने कप नहीं दिता इन्हू लमे पार।
वो कहते एक तोड़ना तो 11 तोड़ते।
तो बड़ा बरमहल आपके लिए भेजा है ये क्लिप, निकाला था हमारे असद ने। और ये मास्टर जी जो आप बने, तो कुछ मास्टर जी का हकीकी जिंदगी से भी ताल्लुक है आपके, कभी रहे मास्टर आप?
नहीं मैं तो कभी नहीं रहा, लेकिन मास्टर बेचारा इतना मजलूम किरदार है इस मुआशरे में, उस्ताद जो है
जी,
कि अब वो यानी जो पहले तो उसको कम अज कम ये होता था कि मेरी नौकरी पक्की है, अब जब से ये कॉन्ट्रैक्ट सिस्टम माशाल्लाह से आए हैं, अब सारे हर वर्कर हर मुलाजिम और हर मेहनती आदमी के सर पर तलवार लटकती रहती है, जब दिल कर इसको उठा के पहन दे। यहाँ पे हुकूमत ने कई बार इनको मारा है सड़कों पे, उन इस मास्टर जी को, इन उस्तादों कि अपने तुम आगे तनख्वाह बढ़ाने के लिए, अलाउंसेज लेने के लिए या कॉन्ट्रैक्ट रिन्यू कराने के लिए, या तो नबीनों को मारा है शहनाज लोगों ने, जब नबीने निकले कि हमारा कोई कोटा, हमारी कोई रेशो, अब आपका मुल्क है अमेरिका है, वहां पे किसी की जरूरत नहीं कि कोई सी माजूर आदमी की जो सीट है उस पर बैठ सके, जो किसी मजदूर आदमी की जगह पे कोई अपनी गाड़ी पार्क कर सके, पार्किंग से लेके हर जगह पे उसको गाड़ियों में सवार होना उतरना, चीजों का ख्याल स्टेट ने रखा हुआ है, यहाँ तो इन चीजों का तसव्वुर नहीं है। ये इतना ब्लाइंड मुआशरा है जिसमें बदनसीबी है कि हम रह रहे हैं, यहाँ तो ना इंसान की वैल्यू है ना जानवर की है। मैं एक दफा कैनेडा में था तो स्ट्राइक हो गई पूरे मुल्क में, मैंने पूछा ये क्या हुआ, कहते हैं जी एक डॉग था कोई जिसको बिच थी कोई, जिसको खुराक जो है वो जहरीली थी तो वो मर गई, तो उस वजह से फिर ये सारा इतना एक्शन हुआ है कि ये हुकूमत ने भी लिया है और आवाम भी जो है वो भी बहुत गुस्सा किया उन्होंने कि हमारे जो है वो खुराकें इस तरह की मिलावट वाली। तो यहाँ आप देखें इंसान मरते हैं, जहाँ पे कभी किसी के कानों पर जू नहीं दी, यहाँ पे कभी कोई जाली शराब पीने से 40-40 आदमी मर गया, कोई दूध पीने से मर गया, कोई बारात का खाना है
تو اس میں
سب سے خوفناک بات جو ہے نہیں عباس صاحب, سب سے خوفناک بات یہ دواؤں کے کھانے سے, دوائیں نقلی اور جعلی تھیں اس سے لوگ مر گئے. اور پتہ لگا کہ اس میں کتنے بڑے بڑے نام سامنے آئے کہ وہ ان لوگوں کی وجہ سے ہوا. اچھا آپ نے جو بات کہی تھی نا, اسما خضر نے, خضر چٹھا نے اسی کا جواب لکھا ہے, جو آپ فون پہ اعتراض تھا انہوں نے بھی لکھا ہے, شاعر معاشرے کا عکاس ہوتا ہے, ٹیکنالوجی بدلتی ہے تو کبوتر کی جگہ فیس بک اور واٹس ایپ نے لے لی ہے. شکریہ اسما آپ کا. اور اب میرا آپ سے, آپ نے بھی ذکر کیا استاد کا, میں نے یہ دیکھا ہے عباس صاحب ان تمام کہانیوں میں ایک کردار جس نے ہمیشہ معاشرے کو بچایا ہے وہ غریبوں کے اسکول کا کوئی بہت پیارا استاد ہوتا ہے. اتنا وہ اچھا شخص ہوتا ہے, وہ کئی بچوں کی زندگی بدل دیتا ہے. تو ماسٹر عبدالرزاق نے ایک کہانی ہمیں بھیجی ہے جتوئی کی ایک بستی نصیر آباد سے, اور میں وہ کہانی, تھوڑی سی لمبی کہانی ہے, میں چاہوں گی آپ یہ کہانی ضرور سنیں, آپ خوش ہوں گے اس کہانی کو سن کے, تو پھر ہم ان سے بات کریں گے. جی تو ماسٹر عبدالرزاق کی کہانی.
میرا نام عبدالرزاق خان بلوچ ہے, ضلع مظفرگڑھ سے تعلق رکھتا ہوں, پی ایچ ڈی ریٹائرڈ ٹیچر ہوں, ماسٹر کے نام سے پہچانا جاتا ہوں. پرائمری سے لے کر ہائی اسکول تک مارپیٹ بہت ہوتی تھی, اس لیے اسکول بادل نخواستہ جاتے تھے. اسی مار پیٹ اور گالم گلوچ کی وجہ سے میرے بھتیجے عبد الباسط جو کہ نائنتھ میں پڑھتا تھا, بہت حساس ہونے کی وجہ سے 1994 میں خودکشی کر لی. میں سیونتھ میں تھا, ایک دن سخت ٹھنڈ تھی, دیری کی وجہ سے میں صبح کی اسمبلی میں حاضر نہ ہو سکا. میں کلاس میں داخل ہوا تو استاد صاحب نے پیس اسٹینڈنگ کا کہا. استاد صاحب نے میرے ہاتھوں پر دو ڈنڈے اس شدت سے رسید کیے کہ پھر اس کے بعد چراغوں میں روشنی نہ رہی, جی متلانے لگا, میں بے ہوش ہو کر گر پڑا. جب ہوش آیا تو دیکھا ایک ہاتھ سے خون رس رہا تھا. جب طبیعت میں کچھ بہتری آئی تو استاد صاحب نے کہا, جب منیٹر ہی دیر سے ہے تو کلاس کا تو خدا ہی حافظ ہے. اساتذہ کرام کی ہم پر اتنی وحشت ہوتی کہ کوئی سوال نہ کر سکتے تھے. کالج لائف بے حد آزاد ہونے کی وجہ سے بہت اچھی لگتی تھی. فرسٹ ایئر میں جناب الطاف الرحمان صاحب ہمیں انگلش پڑھاتے تھے, بے حد مہربان, ہر درجہ قابل اور صاحب ذوق تھے. مشہور سنگر محمد رفیع کے بڑے فین تھے, جادوئی آواز کے حامل تھے, لڑکے بہت لطف اندوز ہوتے. ڈگری کلاسز میں جناب مرزا غلام حیدر صاحب ہمیں سیاسیات پڑھاتے تھے, یہ بھی بہت مہربان اور شفیق تھے. میں چونکہ فرنٹ سیٹر تھا اس لیے وہ اکثر میرے ساتھ دل لگی کرتے, آتے ہی کہتے, ہاں پونو خان سسی کا کیا حال ہے, لڑکے خوب ہنستے. ایک دن میری بھی رگ گئے ظرافت پھٹکی, میں نے عرض کیا, سر سسی کا اکثر پوچھتے ہو, صاحبہ کا بتاتے نہیں. اس پر پوری کلاس میں زوردار کہکا بلند ہوا, استاد صاحب بھی خوب ہنسے. میرے دل میں خیال آیا استاد صاحب نے فیل نہ کیا ہو. چند ساتھیوں کو ساتھ لے کر کمرے میں داخل ہوا, استاد صاحب اخبار پڑھ رہے تھے. میں جاتے ہی استاد صاحب کے پاؤں پڑ گیا, انہوں نے فرمایا, بیٹا کیا بات ہے؟ میں نے عرض کی, سر کلاس میں میرے منہ سے غلط بات نکل گئی, سوچا آپ ناراض نہ ہو جائیں, اس کی معافی چاہتا ہوں. فرمایا, بیٹا باپ بھی کبھی اپنے بیٹے سے ناراض ہو سکتا ہے؟ ایک مرتبہ لڑکوں نے مطالبات منوانے کے لیے ہڑتال کر دی, یہاں تک کہ پرنسپل صاحب کو دفتر میں بند کر دیا. مرزا صاحب اکثر چھٹی پر تھے, کسی نے ان کو اطلاع کر دی کہ کالج کے حالات خراب ہو گئے ہیں, آپ جلدی پہنچے. پرنسپل آفس کے سامنے لڑکے اکٹھے تھے, خوب تقریریں اور نعرہ بازی ہو رہی تھی. اچانک مرزا صاحب موٹر سائیکل پر وہاں آپ پہنچے, اترتے ہی ہاتھ پاؤں کا وہ لاٹھی چارج کیا, جو بھی سامنے آیا بچ نہ سکا. میں نے بھاگنے کی بتھیری کوشش کی مگر بھیڑ میں پھنس گیا, مجھے تین چار زنگاٹے دار تھپڑ پڑے جو آج تک مجھے یاد ہیں. دیکھتے ہی دیکھتے تمام کالج کے لڑکے اس طرح غائب ہو گئے جیسے گدے کے سر سے سینگ. اگلے دن کلاس میں آئے, حاضری لگانے کے بعد مجھ سے پوچھا, بیٹا ناراض تو نہیں ہوں؟ میں نے عرض کیا, سر بیٹا بھی کبھی باپ سے ناراض ہو سکتا ہے. آسی کرنالی صاحب ہمیں اردو پڑھاتے, وہ اکثر کہا کرتے تھے, کالج کے لڑکوں کو کنٹرول کرنا شیطانوں کو بوتل میں بند کرنے کے مترادف ہے. گورنمنٹ ٹیچرز ٹریننگ کالج ملتان میں چودھری محمد اشرف صاحب ہمیں نفسیات پڑھاتے تھے, تبلیغ جماعت سے ان کا تعلق تھا. کلاس میں اکثر فرماتے کہ میرا شاگرد کبھی جھوٹ نہیں بول سکتا. ہم حیران ہوتے کہ استاد صاحب کچھ عجیب بات نہیں کہتے, کیا وہ ہر وقت اپنے شاگردوں کے پاس ہوتے ہیں؟ ایک دن میں نے کلاس میں عرض کی, سر کیسے جھوٹ نہیں بول سکتا آپ کا شاگرد؟ تو انہوں نے قرآن حدیث کی روشنی میں کچھ اس انداز سے جھوٹ کی مذمت کی. میرے خیال میں کوئی مبلغ کوئی ناصح اس انداز سے جھوٹ کی مذمت نہیں کر سکتا. دوسرے لڑکوں کا تو پتہ نہیں, میں نے اسی دن سے جھوٹ سے توبہ کر لیا. بطور استاد میری پہلی تقریر ایم ایس ڈی والا پھر جگہ تھے میں ہوئی. وہاں دو تین سال تک آٹھویں کا انچارج رہا, نسیم نامی ایک لڑکا تھا, اس کے کسی ایکٹ پر اسے سزا دی. اتفاق کی بات اسی دن مجھے ٹرانسفر آرڈر موصول ہوا. کچھ دنوں بعد ایم ایس جگہ تھے گیا مجھے دیکھ کر لڑکے بہت خوش ہوئے. اس اساتذہ سے ملنے کے بعد اجازت لے کر آٹھویں کلاس میں گیا. نسیم کی سیٹ کے قریب جا کر کہا بیٹا میں نے تمہیں کچھ ضرورت سے زیادہ سزا دی تھی, میں اس پتوں سے معافی مانگنے آیا ہوں اگر ہو سکے تو. یہ سنتے ہی لڑکا رو پڑا اور کہا سر آپ مجھے اور بھی جتنا چاہیں مارے ناراض نہیں ہوں گا لیکن پڑھائیں آپ. یاد رہے کہ میں تعلیمی کمزوری کی بنا پر لڑکوں کو بہت ہی کم سزا دیتا, اخلاقی گراوٹ کے پر زیادہ سزا دیتا. میری اس فطرت سے تمام میرے شاگرد واقف ہیں. ایم ایس الودے والی میں میں اکثر آٹھویں کلاس کا انچارج رہا ہوں, اکثر مجھے فائنل کلاس ہی دی جاتی. انگلش سائنس معاشرتی علوم اردو وغیرہ میرے ذمے تھی. ریاضی ایک ملک صاحب کے ذمہ تھی. ایک دن میں کلاس میں داخل ہوا دیکھا کہ زیادہ تر لڑکے رو رہے ہیں. پوچھا بیٹے کیا بات ہے؟ منیٹر نے کہا سر ملک صاحب نے بہت مارا ہے, چھ چھ ڈنڈے زور سے لگائے ہیں. میں نے کہا بیٹا تو میں تو اس سے زیادہ میں مارتا ہوں. لڑکوں نے کہا سر آپ کے ڈنڈے ہمیں پھولوں کی طرح لگتے ہیں, دیگر اساتذہ کے گولی کی طرح, مہربانی کر کے ریاضی آپ ہی پڑھائیں. میری عادت رہی ہے غلط ہے یا صحیح سبق پڑھانے سے پہلے کلاس کو کوئی اخلاقی بات, کوئی لطیفہ یا چٹکلہ ضرور سناتا جس سے لڑکے خوب ہنستے اور فریش ہو جاتے. میں ٹیوشن کے خلاف تھا, اب بھی ہوں. میں اکثر اپنے لڑکوں کو کہتا کہ وہ میرا لیکچر توجہ سے سن لیں, ان شاء اللہ تعالیٰ ٹیوشن کی ضرورت نہیں پڑے گی. میں نے اپنے لڑکوں کو فری ہینڈ دے رکھا تھا, وہ جس قسم کا سوال یا اشکال ان کے ذہن میں ہو پوچھ سکتے ہیں, وہ پوچھتے بھی تھے. ایٹتھ میں عمران کولوئی لڑکا تھا, ریاضی سائنس کے فارمولے پڑھاتے وقت اکثر کہتا وائی سر, اس کی تشفی کرنی پڑتی. خیر وہ مڈل کر کے ہائی اسکول چلا گیا. کچھ عرصے بعد دیگر ساتھیوں کے عمران ملنے آیا. میں نے پوچھا عمران میاں اب بھی تیری وائی چلتی ہے یا نہیں؟ اس نے کہا سر استادوں نے وائی کو مار دیا ہے. کلاس میں تھانہ داروں کی طرح آتے ہیں, پولیس گاڑیاں دیتے ہیں, بہت بےزتی کرتے ہیں, سخت پٹائی کرتے ہیں, کوئی بات پوچھنے کی ضرورت نہیں ہوتی. ہاں اگر ان کے پاس ٹیوشن داخل ہو تو کچھ نرمی کرتے ہیں. دوران سروس میرے کلیگ کا مجھ سے گلا رہا کہ خان صاحب جتنا اپنے لڑکوں کی بات مانتے ہیں ہماری نہیں. ریاضی سائنس انگلش یا جو بھی سبجیکٹ میرے ذمہ ہوتا پڑھانے کے بعد لڑکوں سے سوال کرتا کہ میں نے کیا کہا ہے. اکثر لڑکوں کی اکثریت مناسب ریسپانس دیتی تو ٹھیک, ورنہ میں اپنے آپ کو ملامت کرتا کہ تو ہی نالائق ہے, نااہل ہے, ورنہ 60-70 کی کلاس میں سارے لڑکے کم فہم نہیں. پریشانی کی وجہ سے کھانا چھوٹ جاتا, پڑھانے کے نئے نئے طریقے سوچتا رہتا, اگلے دن تھوڑا نئے ڈھنگ اور طریقے سے پڑھاتا, یہاں تک کہ زیادہ تر لڑکے سمجھ جاتے. میرا ریزلٹ ہمیشہ 100% رہا. میں 25 سال تک ایم ایس الودے والی میں رہا, دو مرتبہ تبادلہ ایچ ایس کلر والی میں ہوا, لیکن ایچ ایم صاحب اور مقامی لوگوں نے مجھے جانے نہ دیا. شروع سے آخر تک میں انچارج لیبارٹری, انچارج داخل خارج, انچارج بزم ادب, انچارج امتحانات بھی رہا ہوں. سالانہ امتحان کے بعد لڑکوں کی لائن لگ جاتی اور کہتے سر میرا فلاں سعودی عرب میں ہے, مجھے فسٹ کر دیں. سوٹ گھڑی تھری پیس میرے ذمہ رہا. کوئی کہتا سر مجھے فسٹ کر دیں, میں فلاں میرا فلاں دبئی میں ہے, موبائل ٹی وی وغیرہ میرے ذمہ رہا, مجھے سیکنڈ کر دیں. میں ہر مرتبہ ان کی آفروں کو ٹھکرا دیتا. فسٹ سیکنڈ تھرڈ وہی رہا جس کا حق تھا. ایک مرتبہ ابو سفیان نامی لڑکا جو آج کل ایم بی بی ایس کر کے آرمی میں اپنی خدمات سر انجام دے رہا ہے, 7th میں فرسٹ آیا. اگلے دن اپنے باپ کے ساتھ میرے گھر آیا. اس کے والد نے ڈبے سے قیمتی نوٹوں کا ہار نکالا اور میرے گلے میں ڈال دیا. میں نے وہی ہار اتار کر ابو سفیان کے گلے میں ڈال دیا. اس کے والد نے بہت اصرار کیا لیکن میں نے کہا میرا کام پڑھانا تھا, محنت آپ کے بیٹے کی ہے, لہٰذا میں اس قسم کے نوٹوں کا حقدار نہیں ہوں, یہی حقدار ہے. اس قسم کے بے شمار واقعات ہیں. دوران سروس میں نے اکثر لڑکوں کے بعد بات اپنی جیب سے ادا کی, کسی بھی لڑکے کے منہ پر تھپڑ نہیں مارا اور نہ ہی کسی دوسرے لڑکے سے اسے سزا دلوائی. میرے تمام شاگرد میل ہوں یا فیمیل میرے حقیقی بیٹے اور بیٹیوں کی طرح ہیں. میرے شاگرد خواہ وہ ڈاکٹر ہیں یا انجینئر, استاد ہیں یا وکیل, آرمی میں ہیں یا پولیس میں, سرکاری کھاتے میں ہیں یا غیر سرکاری کھاتے میں, وہ جہاں کہیں بھی ہیں اللہ تعالیٰ ان کو زندگی کے ہر میدان میں کامیاب و کامران کرے. ہم چار بھائی اور ایک بہن ہیں, میں سب سے آخر میں ہوں. بہت چھوٹے تھے والدہ صاحبہ بہت سویرے اٹھ کر ہاتھوں سے چکی چلاتی اور ساتھ ساتھ ایک خاص ردم سے ہمیں دعائیں دیتی کہ اللہ تعالیٰ ہمیں نیک بنائے, کسی کا محتاج نہ کرے, دشمن کا ہر بار خطا کرے, کبھی رزق میں تنگی نہ کرے, اس طرح کے بے شمار دعاؤں سے نوازتی. ہمارے مخالفین بارہا ہمارے خلاف کئی فوجداری اور دیوانی مقدمات کرائے لیکن اللہ تعالیٰ نے کسی مقدمہ میں ہمیں شرمسار نہیں کیا. 10/12/9 کو علاقہ کے بہت بڑے ذمہ دار اور ایڈوکیٹ ایک عورت کو کھڑا کر کے ہمارے خلاف سو موٹو کرایا. پولیس نے بڑی پھرتی دکھائی
वो हमारे 6-7 लड़कों को पकड़ कर ले गई, लेकिन मैं और मेरा भाई गिरफ्तारी से बच रहे। इस दौरान एक छोटा सा वाक्य हुआ। थानेदार साहब ने अमला से कहा कि मां सब रजा को गिरफ्तार करना है, नफरी तैयार हो। उनमें एक कांस्टेबल ने कहा, सर वो मेरा उस्ताद है, मैं नहीं जा सकता। थानेदार ने कहा, मैं तुम्हारा बॉस हूँ, तुम्हें जाना होगा। उसने कहा, आप मेरी वर्दी उतरवा दें, ऊपर शिकायत कर दें, मैं नहीं जाऊँगा। गरज वो लड़का छापामारी में शरीक ना हुआ, उसके खिलाफ क्या एक्शन लिया जाए खुदा बेहतर जानता है। अलगरज दो मोटो नाकाम हुआ। कागजात और दस्तखत करवाने के बाद थानेदार साहब ने कहा, खान साहिबान इस दो मोटो की नाकामी की दो वजूहत हो सकती हैं। एक तो तुम्हारी कोई नेकी अल्लाह ताला को पसंद आ गई है, या वागा की दुआओं का असर है, वरना आज तक कभी ऐसा नहीं हुआ। इस किस्म के और भी वाकयात बहुत से हैं। अगर मुझसे कोई व्यापारी आम, कपास, गन्ना या कोई छोटा मोटा जानवर खरीदे, इसके बाद मुझे आकर हल्फा कहे कि खान साहब आपके सौदे में मुझे इतना लॉस हुआ है, तो मैं बहुत परेशान होता हूँ और उसके लॉस को अपने साथ ले लेता हूँ। मेरी ये आदत घर वालों को सख्त नापसंद है। मैं इस वक्त लोकल ज़कात उशर कमेटी का चेयरमैन भी हूँ। कोशिश करता हूँ कि ज़कात की रकम ज़्यादा मुस्तहिक अफराद को मिले, क्योंकि बुढ़ापा जवान होता जा रहा है, जो कुछ एनर्जी और सांसें बाकी हैं चाक एंड डस्ट की, सोचती जाता हूँ जो 2-3 साल से टूट चुकी है। रकबा मौजूद है लेकिन तामीराती अखराज नहीं है। कोशिश कर रहा हूँ कि अल्लाह ताला मुझे इस सिलसिला में कामयाब फरमाए, तो इंशाल्लाह ताला मैं फ्री में पढ़ाऊँगा। वैसे दिली ख्वाहिशें किसकी पूरी होती हैं, बकौल इकबाल, दिल की बस्ती अजीब बस्ती है, रोज उजड़ती है रोज बस्ती है।
तो ये कहानी आपने सुनी मास्टर अब्दुल रज़ाक साहब की। मैंने ठीक कहा ना फराज साहब के ऐसे लोग भी हैं दुनिया में, और यही लोग हैं जिन्होंने शायद लोगों की उम्मीदों को कायम रखा हुआ है इंसान की ज़िंदगी में किसी बेहतरी की। तो आप मुझे बताइए, आपकी तो बहुत, बहरहाल आपको बहुत से लोग जानते हैं, आपकी बात सुनते हैं, इज्जत करते हैं आपकी, क्या इन जैसे इनके पास एक रकबा है, ये एक छोटा सा स्कूल बनाना चाहते हैं, तो क्या उसके लिए उनको कोई रकम दे सकता है कि ये अपने गांव में एक स्कूल बना लें या नहीं?
मैं आपको बताऊं कि मेरे मैंने ना जी मेरे कजन हैं, दोस्त ही हैं, कि उनसे मैंने उन्होंने कहा कि तुम जंग छोड़ दो। मैंने कहा भाई आप लोगों की जागीरें हैं, तो आप इसलिए यहाँ रहते हैं, मैं तो मलंग आदमी हूँ। तो मैंने कहा यार तुम ले लो, मैंने कहा दे दो। उसने मुझे 4 एकड़ जमीन दी जो मैंने फर्ज फाउंडेशन के नाम लगा के।
अच्छा।
उसको 7 साल हो गए कि कोई हॉस्पिटल कोई स्कूल, 4 एकड़ बहुत जमीन होती है। लेकिन मैंने तो बहुत सारे लोगों को बोला है कि जी आप करें इस पे बनाए जाके, मेरी जमीन हमारी तरफ से ऊपर से करें, लेकिन अब जिसके पास चले जाओ ना वो अपना रोना रोता है जी कि हमारी तो इंडस्ट्री बैठ गई, बिजली नहीं है, पानी नहीं है, टैक्स ज्यादा हो गए हैं, प्राइसेस बढ़ गई हैं चीजों की। तो वो बेचारे जो खैर के काम करने वाले भी आहिस्ता आहिस्ता कमजोर हो रहे हैं। आप पूरी दुनिया में हालात ऐसे ही है, तो पाकिस्तान में तो और बड़ा गर्क हो चुका है कि वो जो एक कोई अलीट क्लास थी वो अब नीचे आ गई है, मिडिल क्लास जो है
गरीब हो गई है, बिल्कुल बिल्कुल।
ये सारे आहिस्ता आहिस्ता जो रेशियोज हैं सारी
नहीं, मगर एक क्लास हैबतनाक हद तक अमीर भी हो गई है। फरत अब्बास शाह साहब इतनी अमीर हो गई कि उनकी कोई अमीरी का जवाब ही नहीं है, मतलब कुछ यकीन नहीं आता। शायद ये बाहर जो नाम हम सुनते हैं वो उनसे ज्यादा अमीर लोग हैं।
तो फिर ये वो जो ये जो क्या वो पनामा कंपनीज वाला ये जो निकला हुआ, तो इस तरह के लोग हैं ना जिनकी वजह से उम्र बहुत बड़ी है।
मुझे आपकी बात सुन रही थी ना जी, मैं आपकी बात सुन रही थी ना, तो मुझे फहमीदा रियाज का एक शेर है, वो है तो दूसरे हवाले से, तुम बिल्कुल हम जैसे निकले भाई। तो लोगों को सुन के खुशी हो रही होगी। समीन, अब आप ये देखिए, ये फरहत अब्बास शाह जो हैं, जो बात कह रहे हैं ये 100% दुरुस्त है। एक हक हलाल की मेहनत से खरीदी हुई जमीन पर ये आज तक अस्पताल बनाने में कामयाब नहीं हुए, तो हम अपनी सी कोशिश करते हैं।
मैं देना चाहता हूं, मैं कहता हूं कोई ले लो कोई बनाए, लेकिन नाकामी हुई है 7 सालों से, और वो कम अज कम 1-2 करोड़ की जमीन है जो ना मैंने ली ना वो मेरे कजन ने रखी, उसने भी अल्लाह का बंदा है दे दी। मैंने भी अदारे के नाम के ये ट्रस्ट ये चलता रहे, लेकिन हम नहीं बना पाए उसके।
मैं तरीका बता सकती हूँ आपको।
ऐसे भी हैं यहाँ पे चैरिटी की ऑर्गेनाइजेशन कि जिनके पास अरबों रुपए हैं और वो सिर्फ वो काम करते हैं जिनसे तब्दीली ना आए, वो आरजी हल बताते हैं, मुस्तकिल हल की तरफ जाते नहीं।
और चैरिटी भी बिजनेस ही है यहाँ पे, तो बहुत अब मैं क्या क्या आपको बताऊँ।
वैसे मैं तरकीब बता सकती हूँ फरदाबाद साहब, जमीन अगर आपकी करोड़ों रुपए की है, मतलब ये एक आम शख्स का जिसका कोई मालियाती तजुर्बा नहीं है, आप आधी जमीन बेच दें और वो जो पैसे आए उनसे अस्पताल बना लीजिए, क्या ये मुमकिन हो सकता है?
देखिए ना, अब जिससे जिस वीएन के साथ मैंने ली जिस बंदे से, तो आगे तो वो मेरा बनता है ना, मैं फिर कुछ उम्मीद पर लग जाता हूँ कि शायद मैं इसको बना डालू।
लेकिन
जिसने मुझे दी उसने तो ये यही सोचा ना जी कि हम जमीन जो है दे के ऊपर इसके ऊपर ये चीज, ये नक्शे बन गए, ये हो गया वो हो गया, तो वो फिर बंदा इस उम्मीद में लग जाता है अच्छा शायद अब कुछ हम कर पाए, शायद अब कर पाए।
बिल्कुल।
तो अब वो उसका जी उसका ऐसा फिर हमारा तो कमाल कोई ना हुआ फिर उसमें, वो अगर उसी के दूसरी से ही कह देते कि भाई ये आधा तुम ही ऊपर कर,
बस उनसे कहेंगे कि सारा सवाब आपको मिला इसका, क्योंकि आप ही ने जमीन दी, आप ही के पैसे से हम बना रहे हैं। अच्छा, इस वैसे तो आपका प्रोग्राम लाखों सुन रहे हैं, लेकिन कोई 400 से ज्यादा लोगों ने खुश आमदीद कहा है आपको इस प्रोग्राम में, और कुछ लोगों ने अपने पैगाम भी भेजे हैं। सईद अख्तर, सैयद सफजर अली, फैसल चकरानी, रियाज खान दौलताना, मुजफ्फर खान, मोहसिन जमील और इसहाक हाशमी साहिबा ने, और हम माजद ख्वाह हैं, कुछ हमारे कॉलर हमारे साथ हैं, लेकिन हम बहुत माजद से आपसे कहेंगे कि हम आज आपके सवालात इस तरह बराह रास्त नहीं ले रहे, हम नाम नशर कर रहे हैं। बहरहाल जिन लोगों ने फ़ोन किया है उनमें से हम सिर्फ मुश्ताक को ले रहे हैं बलूचिस्तान से, क्योंकि ये नए कॉलर हैं। जी मुश्ताक, मुश्ताक अहमद
जी। मैडम
जी, अस्सलाम वालेकुम मुश्ताक साहब, जल्दी से अपना सवाल पूछिए फरहत अब्बास शाह से।
वालेकुम सलाम जी सर।
जी
मेरा अपना काम है ना, वो काम मैंने बताया आपको, वो काम है ना, वो सनाउल्ला मरीन ने हमारा नंबर लिया, कुछ लोगों ने हमारा नंबर।
बिल्कुल 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 मुश्ताक साहब, उस दिन आपका हुआ ये था कि आपका नंबर नोट नहीं कर सकी थी गुलरुख, सादिया तैयार हैं बिल्कुल, आप सादिया को अपना नंबर बताइए, सनाउल्ला भी सर फोन पे मौजूद है, सादिया इसी वक्त आपका नंबर सनाउल्ला को दे रही है। बहुत शुक्रिया आप तीनों का फोन करने के लिए। अच्छा एक थोड़ा सा फरज साहब अपनी कहानी सुनाइए मुझे, ये कहानियों का प्रोग्राम है, बचपन से शुरू करके मुख्तसर क्या कहानी है आपकी?
मैं बच्चन की एक आम मिडिल क्लास फैमिली का बच्चा हूँ, पैदा हुआ वहाँ और बड़ा नाजो नाम में पाला गया, फिर किसी वजह से मैं बचपन में टाइफाइड हुआ तो डायबिटिक हो गया, मैं कमजोर हो गया बाकी बच्चों से।
अच्छा।
लेकिन वो होता है कबूल करना, जहनी तौर पर मैंने कबूल नहीं किया, और कहीं से मुझे पता चला कि ये एक्सरसाइज, ये पहलवानी, बॉक्सिंग, फिर पता चला कराटे, तो मैं उधर लग गया। फिर शायरी भी जो थी मेरी वो भी नाइन्थ क्लास से बाकायदा शुरू हो गई, और मैं उदास एक बच्चा था, मैं कुछ और भी चीजें ऐसी थी फैमिली में, तो आहिस्ता आहिस्ता मेरी तो सारी जिंदगी स्ट्रगल की है, मार्शल आर्ट भी मैंने किया बेपनाह, लोगों को बहुत सारे बच्चों को नशों से हटाया मैंने, और बुरे कामों से रोका, चोरी चकारी से, और लड़ने के लिए मुहज्जब बनाया, फिर शायरी में आया तो कोशिश की है कि लोग मुझसे हो सके वो, मैं पैगाम की सूरत में, फिर मैं जर्नलिज्म में आ गया, तो यहाँ भी कोशिश करता हूँ कि सच बोलूँ और मुआशरे में एक निजामदार दरगाह ठहरूँ, और मुझे होता है ना नाकाबिले कबूल लोगों में कुछ लोग होते हैं, लेकिन मुझे ये अपना अंदाज जो है ये पसंद है, और मैं इन लोगों में जो इस्तेफाल कर रहे हैं, जो बेहस हैं, जो लोगों के लिए तकलीफ का बायस बनना चाह रहे हैं ना, मैं ऐसा कामयाब होना चाहता हूँ, मैं इनमें शामिल होना चाहता हूँ।
तो फरज साहब अगर आप काबिले कबूल
कुछ ना कुछ में
आप काबिले कबूल अगर उन लोगों में हों जो मुआशरे का खून चूस रहे हैं, तो फिर तो आप वो रहेंगे नहीं फरहत अब्बास जिनसे आम आदमी इतना प्यार करते हैं, और आपका ये ख्याल गलत है, मेरा ख्याल है आप उन खुश नसीब शायरों में से एक हैं जिन लोग बहुत प्यार करते हैं, मैं जितने भी देख रही हूँ पैगामात आपके नाम बड़ी मोहब्बत के हैं, अभी शाहिद अंजुम ने बहुत तारीफ करके कहा है माशाल्लाह आपकी शायरी के लिए, तो अभी हम आपसे एक नज़्म ही सुनेंगे, लेकिन छोटी सी कहानी जल्दी से सुन लेते हैं और प्रोग्राम का इख्तिताम नज़्म पे करेंगे, लेकिन प्रोग्राम ख़त्म करने से पहले मैं चाहती हूँ कि ये प्रोग्राम मुझे बड़ा अधूरा सा लग रहा है फरहत अब्बास शाह और शायरी ना हो, तो क्यों ना हफ्ते के दिन इसी वक्त हम आपके साथ पूरा प्रोग्राम करें और उस दिन हम आपकी शायरी सुने, पक्का वादा कर लें आप अभी? ठीक है, तो चलिए तो फिर ये कहानी बतूल की आप सुनिए, ये स्कर्दू की है, इन्होंने अपनी जबान में कहानी शुरू की थी और फिर इसका तर्जुमा इनकी पड़ोसन ने सुना है।
तो ये बतूनी बोल रहे हैं सर, लेकिन अब मैं आपको उर्दू में ट्रांसलेट करती हूँ। मैं आपको अपनी पड़ोसी की कहानी सुना रही हूँ क्योंकि वो उर्दू नहीं बोल सकते। मेरा नाम बतूल है, मैं सर्दू के एक दूर दराज गाँव हूँ जिसका नाम कौर्दू है। ये तकरीबन सर्दू से 20 किलोमीटर शुमार में वाक़ है। मेरे उम्र 30 साल है, मैं बेवा हूँ। मेरे 4 बच्चा है, 1 बच्चा 3 बच्ची, बच्चे का उम्र 8 साल, 1 बच्ची 5 साल, 1 3 और 4.5 साल है। मेरे शोहर का नाम लायक था, मरहूम 33 साल की उम्र में फौत हो गया। मेरे शोहर जैसा खूबसूरत हसीन और जवान पूरे गांव में कोई नहीं था। पता नहीं किस्मत को क्या मंजूर था, बस सिर्फ रब को पता है। खेती बाड़ी करना, मकान बनाना, दीवार बनाना, हर किस्म के काम जानता था। विलायत का एक भाई है जिससे अलहिदा होकर 3 साल गुजर गया, जिससे अलहिदा होकर एक छोटा सा मकान बनाया जिसमें 2 कमरा 1 बाथरूम शामिल है। घर का काम नामुकम्मल छोड़कर बच्चों के पेट पालने की खातिर एक जगह का मिला तो खेत में काम करने के लिए गया। अकेला काम करते करते ऊपर से मिट्टी की तोला गिर कर दब गया। ये खबर मेरे कानून का जब पहुंच गया, मेरे होश उड़ गई, मैं बेहोश हो गई। मेरे इस दुनिया में कोई नहीं था, मैयत दफन हो चुका था। मैयत दफन होने के बाद खैरात वगैरह तमाम रिश्तेदारों और पड़ोसियों ने कर चुका था और विलायत फोत होने से पहले दुकान से घर का सामान लाकर एक दुकानदार को 10,000 रुपये देना था, उस अल्लाह वाले ने माफ कर दिया। घर का काम करते हुए एक मजदूर को 5,000 देना था, उसने भी माफ कर दिया। 3 महीने तक घर का तमाम खर्चा रिश्तेदारों और पड़ोसियों ने कर दिया, किसी किस्म की परेशानी नहीं हुआ। अभी कभी कभी रिश्तेदारों को मेरा बेटा बहुत हसीन और पढ़ाई में लायक है, मैं भी अभी तक किसी के सामने हाथ नहीं फैलाया, जो भी मिल जाए गुजारा करती हूँ। ना मिला तो मैं खुद कई कई दिन भूखा रह कर गुजारा करती हूँ। बस आपके प्रोग्राम सुनकर आपके पास दिल के गुबार उतार रही हूँ। मुझे परेशानी सिर्फ और सिर्फ बच्चों की पढ़ाई का है। मेरा बेटा जब से स्कूल में भेजा है अव्वल पोजीशन लेता हुआ, अभी 2 क्लास में है। बहुत मुश्किल से बेच रही हूँ, पता नहीं बच्चों को पढ़ाने का मौका मिलेगा या नहीं। जब बच्चों की पढ़ाई का मैं सोचती हूँ, मुझे अपनी जिंदगी वीरान लगती है। सोचती हूँ तेरा क्या जरिया है जिससे तुम बच्चों को पढ़ाएगी। दुनिया में सिर्फ एक तमन्ना है कि इन स्कूल जैसा बच्चों को पढ़ाओ।
तो मैं इनकी कहानी जब सुन रही थी, मैं सोच रही थी कि एक उदास बच्चा जो फरहत अब्बास शाह, वो निंजा कैसे बन गए और निंजा मास्टर वो भी। तो वो तो एक अपना जो एक मायूसी और गुस्सा है उसे निकालने का बेहतरीन तरीका था। आपके पास उससे कुछ फायदा हुआ आपको?
जी बहुत बेतहाशा। मैं समझता हूँ कि मेरी जिंदगी में मार्शल आर्ट ने मुझे एतमाद देने में, मुझे एक मजबूत आदमी, साबिर, शाकिर, बर्दाश्त वाला बनाने में बहुत रोल अदा किया। और मेरे उस्तादों ने इस तरह मेरी तरबियत की, फिर उसके जरिए मुझे इज्जत भी मिली, शोहरत भी मिली। मैंने अपनी तालीम के अखराजात भी मार्शल आर्ट सिखा के जो है पूरे किए। तो वो तो मेरे लिए तो मेरी वो जो मार्शल आर्ट की थी ना
जी
तरबियत, उसने मुझे बहुत फायदा दिया। और बल्कि अभी तक मैं समझता हूँ कि मसाइल से, मुश्किलात से लड़ने का जो हौसला है वो मेरी वही तरबियत है। अब तो मेरे दोस्त पिछले दिनों कह रहे थे कि तुम हर दफा हमें लगता है कि जैसे बस अब ये तबाह बर्बाद हो गए, लेकिन तुम फिर राख में से पैदा होते हो और फिर कोई ना कोई चीज एक बिल्ड कर देते हो।
फिनिक्स वाली आपने खुसूसियत तो, है
जी, जी जी जी, उन्होंने यही कहा कि ये फिर से दोबारा जन्म लेके हमारे सामने कई दफा जो है वो चीजें तुम्हारी अथल पथल होते हमने देखी है,
बिल्कुल,
तो फिर कुछ ना कुछ बना लेते हो। तो ये वो हौसला जो है बहुत हिम्मत वैसे करनी चाहिए, हिम्मत हारनी नहीं चाहिए। और बाज़ औक़ात अकायद जो है वो बड़ा बड़ा सहारा होते हैं। तवक्कल है, ट्रस्ट इन गॉड है, और या फितरत पे अगर आप नहीं भी आप यकीन करते खुदा पे, तो फितरत को तो मानते हैं ना जी। फितरत जो है वो चेंज, तब्दीली का नाम है, वो चेंज हो जाती है।
बस बात साहब, सिर्फ चंद सेकंड बाकी हैं, मैं माफ कीजिए इसकी बात काट रही हूँ आपकी, लेकिन इंशाल्लाह हफ्ते के रोज आपसे खूब तफसील से बात होगी, आपकी बहुत सी शायरी भी सुनेंगे। और सामीन, मैं इजाज़त चाहूँगी, फरहत अब्बास शाह को, शहनाज अजीज को और सादिया असद को इजाज़त दीजिए। खुदा हाफिज।
इस प्रोग्राम में جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.